الحمد لله الحمد لله نحمده ونستعينه ونستغفره ونؤمن به ونتوكل عليه ونعوذ بالله من شرور أنفسنا ومن سيئات أعمالنا من يهده الله فلا مضل له ومن يضلله فلا هادي له وأشهد أن لا إله إلا الله وحده لا شريك له وأشهد أن سيدنا ونبينا ومولانا محمدا عبده ورسوله صلى الله تعالى عليه وعلى آله وأصحابه وعلى آله وأصحابه وبارك وسلم وبارك وسلم تسليما كثيرا كثيرا. أما بعد، فأعوذ بالله من الشيطان الرجيم. بسم الله الرحمن الرحيم. إن تجتنبوا كبائر ما تنهون عنه نكفر عنكم سيئاتكم وندخلكم مدخلا كريما. صدق الله العظيم. میرے قابل احترام بزرگو، حکیم الامت حضرت مولانا تھانوی رحمتہ اللہ علیہ نے اپنے مشہور رسالہ جزاء الاعمال میں گناہوں کے دنیاوی اور اخروی نقصانات بیان فرمائے ہیں، اور دنیاوی نقصانات کو باقاعدہ الگ الگ فصل میں ذکر فرمایا ہے، اور ان میں جو فصل نمبر 17 ہے اس میں خاص طور پر ان گناہوں کو ذکر فرمایا ہے جن پر اللہ اس کے رسول کی طرف سے لعنت آئی ہے. ویسے تو ہر گناہ اللہ تعالیٰ کی نافرمانی کا نام ہے، چاہے وہ گناہ کبیرہ ہو یا صغیرہ، اور دونوں ہی اللہ تعالیٰ کی ناراضگی کا باعث ہے، دونوں ہی اللہ تعالیٰ کی رحمت سے دور کرنے والے اور دوزخ سے قریب کرنے والے. لیکن جن گناہوں پر لعنت آئی ہے وہ بہت زیادہ خطرناک اور سنگین قسم کے گناہ ہیں کہ ان کے کرنے والے پر لعنت بھی آئی ہے. کسی گناہ پر کرنے والے کے لیے لعنت ہونا کوئی ہلکی بات نہیں ہے، خطرناک بات ہے. اللہ تعالیٰ حکیم الامت حضرت مولانا تھانوی رحمۃ اللہ علیہ کے درجات بلند فرمائے، اور ان کی یہ سب کاوشیں اپنی بارگاہ میں قبول فرمائے کہ انہوں نے ہمارے لیے کتنی آسانی کا سامان کر دیا کہ وہ گناہ جو قرآن و حدیث میں پھیلے ہوئے ہیں جن پر لعنت آئی ہے وہ ایک ہی فصل میں جمع کر دی. اب ہمیں ان کو پڑھتے جائیں، سنتے جائیں، سمجھتے جائیں، اور پھر بچنے کا اہتمام کرتے جائیں. جو ان گناہوں سے بچے گا وہ لعنت سے بچے گا، وہ اللہ تعالیٰ کے غضب سے بچے گا، اللہ تعالیٰ کی ناراضگی سے بچے گا، دوزخ کے قریب جانے سے بھی بچے گا. ورنہ جس پر لعنت ہوگی وہ کیسے فلاح ہو کامیابی حاصل کر سکے گا. اس سلسلے میں تقریباً آدھی فصل کا بیان ہو چکا ہے اور اب تک تقریباً 15-20 لعنت والے کاموں کا ذکر ہو چکا ہے. آج بھی ان میں سے چند ان گناہوں کا ذکر آئے گا جن پر لعنت ہے. فرماتے ہیں کہ رسول اللہ صلی اللہ علیہ وسلم نے لعنت فرمائی ہے ان عورتوں پر جو قبروں پر جائیں, اور لعنت فرمائی ان لوگوں پر جو وہاں سجدہ کریں, اور لعنت فرمائی ان لوگوں پر جو وہاں چراغ رکھیں. تو اس میں تین گناہ جن پر لعنت آئی ہے حضرت نے بیان فرمائے. ایک تو ان عورتوں پر لعنت فرمائے جو قبروں پر جائیں, اور ان لوگوں پر جو وہاں جا کر سجدہ کریں یا چراغ رکھیں. چراغ رکھنا الگ گناہ ہے, سجدہ کرنا الگ گناہ ہے, عورتوں کا جانا الگ گناہ ہے. اس میں تھوڑی سی تفصیل ہے. شروع اسلام میں حضور صلی اللہ علیہ وسلم نے مسلمانوں کو بعض چیزوں سے بالکل منع فرما دیا تھا. جن میں سے ایک یہ کہ جیسے شراب حرام, شراب بنانا حرام, شراب بیچنا حرام, شراب پینا حرام, شراب پہنچانا حرام, شراب پیش کرنا حرام, شراب پلانے کی نوکری اور ملازمت بھی حرام. تو ساتھ ساتھ وہ برتن بھی آپ نے منع کر دیے جن میں شراب بنائی جاتی تھی. جن برتنوں میں حضور کے زمانے میں شراب بنائی جاتی تھی آپ نے شروع میں ان برتنوں کو استعمال کرنے سے منع کر دیا. لیکن جب مسلمانوں کے اندر شراب کا حرام ہونا اچھی طرح ذہن نشین ہو گیا اور مسلمانوں نے اپنے آپ کو شراب سے سور و خنزیر کی طرح اپنے آپ کو بچانا شروع کر دیا, تو پھر آپ نے فرمایا کہ بھائی برتن اگر شراب کے ہیں تو وہ بذات خود حرام نہیں ہے. لہذا اگر ان کو پاک صاف کر لیا جائے اور شراب کے اثرات اس میں باقی نہ رہیں تو استعمال کر سکتے ہیں. پہلے منع کر دیا شراب کے برتنوں کے استعمال کرنے سے, پھر بعد میں جا سکتے. اسی طرح شروع میں جب آپ نے توحید کی دعوت دی اور لوگوں کو اس بات کی تعلیم دی کہ اللہ تعالیٰ کے سوا کوئی معبود نہیں ہے, وہ اکیلا ہے, وہ جیسا کوئی نہیں, وہ وحدہ لا شریک ہے, تو ساتھ ساتھ مردوں کو بھی اور عورتوں کو بھی قبرستان جانے سے منع کر دی. تاکہ قبر پرستی کا گناہ کسی سے نہ ہونے پائے, क्योंकि ये कब्र परस्ती गुना भी पुराना गुना है। फिर जब मुसलमानों के अंदर तौहीद राशिख हो गई और अल्लाह पाक ने बुत परस्ती की नफरत कूट कूट के भर दी, शिर्क जो है वो मुसलमानों के रग रग से निकल गई, निकल गया, और उसकी जगह तौहीद खालिस पैदा हो गई, तो फिर आपने फरमाया भाई आप कब्रिस्तान जा सकते हो, अला फजूर हुआ, सुन लो भाई अब कब्रिस्तान जाना चाहिए क्योंकि वहाँ जाने से आखिरत याद आती है, दुनिया से दिल हटता है, आखिरत से लगता है। उसमें औरतों को भी ख़ास तौर से कब्रिस्तान जाने से मना कर दिया था, फिर मर्दों को तो मुकम्मल इजाज़त मिल गई कि वो तो जब चाहें कब्रिस्तान जा सकते हैं और फातिहा पढ़ सकते हैं, इसाले सवाब कर सकते हैं, मरने वालों के लिए इसाले सवाब कर सकते हैं। औरतों को भी इजाज़त दे दी अपने ज़ात के एतबार से कि वो भी फी नफ्सी जा सकती है, लेकिन उनकी इजाज़त ज़रा कैदों शर्तों के साथ दी गई कि जाएँ तो वहाँ जा कर के ऐसा रोना धोना ना करें जैसे ज़माने जाहिलियत में रोना धोना होता था, जिसको नुहा खानी कहते हैं, उन पर लानत आपने बयान फरमाई। और वहाँ पर जा कर के कब्रों को सस्ता ना करें, साहिब कब्र से मन्नतें वगैरह न माने, तो चंद कैदों के साथ औरतों को भी इजाज़त दे दी, लेकिन वो इजाज़त बहुत ज़्यादा खुलकर नहीं है, कभी कभार औरतें चली जाएं अपने महरम के साथ जाएं तो ज़्यादा अच्छा है, पर्दे में जाएं बेपर्दा ना जाएं, वहाँ जाकर कोई बात ना जाए जो खिलाफ शराक न करें, सुन्नत के मुताबिक इसाले सवाब दुआए मगफिरत करें, गुंजाइश। शो में मना कर दिया था, फिर आपने इसकी इजाज़त दे दी, बस इसी तफसील से अब भी इजाज़त है कि औरतें ज़्यादा ना जाएं, जाएं तो पर्दे के साथ जाएं, किसी ऐसे वक्त में ना जाएं कि फितने में मुबतला होने का अंदेशा हो, वहाँ जाकर कोई नाजायज खिलाफ शरा काम न करें, आखिरत से सबक लेने के लिए, कब्रों से सबक लेने के लिए, इबरत लेने के लिए। आज भी इस तरह से कभी कभार औरतें कब्रिस्तान जा सकती हैं, लेकिन आज भी कब्रिस्तान के अंदर बिलखुसूस बुज़ुर्गों के मज़ारात पर तकरीबन सारी दुनिया में जो खुराफात और हराम व नाजायज उमूर राइज हैं, वो ऐसे हैं कि वो तो मर्दों के लिए भी हराम व नाजायज, औरतों के लिए तो बदरजा औला हराम व नाजायज, लेकिन बड़ी कसरत से ये गुनाह आज भी हमारे ज़माने में भी मज़ारात पर पाए जाते हैं, जहाँ अक्सर तो औरतें ही होती हैं, ख़ास तौर से अगर किसी बुज़ुर्ग का उर्स हो रहा हो तो बस अल अमान वल हफीज, फिर वहाँ तो मर्दों का जाना भी इंतहाई मुश्किल, लेकिन चारों तरफ औरतों का जमघट्टा और वे बेपर्दा, खुद ये एक इनका इज्तिमा और फिर वो बेपर्दा इज्तिमा, ये खुद एक ऐसा गुनाह है कि नहायत संगीन गुनाह है। फिर यही औरतें वहाँ जाकर के जो तरह तरह के नाजायज़ और ख़िलाफ़ शरा काम करती हैं, जिसमें बाज़ मर्द भी शामिल होते हैं, مثلا صاحب مزار سے مانگنا، اور اپنی مرادیں ان سے مانگنا، کسی کی یہ مراد ہے کہ میرا رشتہ ہو جائے، کسی کی یہ مراد ہے کہ میرا کاروبار چمک جائے، کسی کی یہ مراد ہے کہ میرا بیٹا اچھا ہو جائے، کسی کی یہ مراد ہے کہ میرے اولاد ہو جائے، کسی کچھ اپنے اپنی مرادیں لے کر کے وہاں جاتی ہیں، عورتیں بھی جاتی ہیں، مرد بھی جاتے ہیں، اور جا کر کے صاحب مزار سے باقاعدہ مانگتے ہیں کہ اے داتا مجھے بیٹا دے دے. اور ایسے لوگوں کا یہ مقولہ مشہور ہے کہ معاذ اللہ اللہ تعالیٰ ہماری سنتا نہیں، ان کی ٹالتا نہیں، تو کھلا شرک ہے، یہ تو کھلا شرک ہے. ایسا عقیدہ رکھنے سے تو ایمان ہی آدمی کا چلا جاتا ہے اور آدمی کافر و مشرک ہو جاتا ہے. کہ اللہ تعالیٰ سے مانگو تو معاذ اللہ وہ تو دیتے نہیں ہیں، لیکن اے داتا تم اگر دعا کر دو گے تو اللہ تعالیٰ کو دینا پڑے گا. علیہ وسلم. اور یہ منتیں مانتے ہیں کہ اگر میری مراد پوری ہو گئی تو میں آپ کے مزار کے اوپر میں اصلی گھی کا چراغ جلاؤں گی. تیل کا چراغ تو عام ہی جلایا جاتا ہے، بزرگوں کے مزار پر بلب جلائے جاتے ہیں، چھوٹے لوگوں کے مزار پر باقاعدہ تیل کے چراغ جلائے جاتے ہیں. اور کچھ نہیں. تو یہ غلط عقیدہ مردوں اور عورتوں کے ذہن میں ہوتا ہے کہ ان کی قبر میں کچھ تو روشنی ہونی چاہیے، اندھیرا کوٹ رہا ہے ان کا، تو اندھیرے والا کوٹھا ہے، یعنی ان کی قبر تو اندھیری ہے، اندر تو کوئی روشنی ہے نہیں، چراغ کم از کم باہر تو جلا دیں. ایسے عقلی کو رہے ہیں کہ بھائی یہاں کی روشنی اندر کیسے جائے گی، کہیں سے بھی روشنی جانے کا راستہ نہیں ہے تو اوپر جلانے اب کیا فائدہ. لیکن بس جب آدمی گمراہ ہوتا ہے تو پھر عقل آدمی کی چلی جاتی ہے، عقل کام نہیں کرتی. لہذا بس یہ موجب ثواب کام سمجھا جاتا ہے اور صاحب قبر کے رضا کا اس کو ذریعہ سمجھا جاتا ہے، اور یہ منت مان جاتی ہے میری فلاں مراد پوری ہوگی، میرے فلاں کام ہوگی تو میں آپ کی قبر کے اوپر چراغ جلاؤں گی. تو کتنے مزارات کے اوپر چراغ جلے ہوئے ہوتے ہیں، اور کتنا تیل وہاں پر رکھا ہوتا ہے، اور کتنا تیل وہاں بکھرا ہوا ہوتا ہے کہ مزار بھی چکنا ہو چکا ہوتا ہے. یہ حرام ہے، ناجائز. حدیث میں اس کی ممانعت ہے، یہاں تو لعنت آئی ہے. اور ایسی چادر چڑھانے کی منتیں مانی جاتی ہیں کہ فلاں بزرگ اگر میری یہ مراد پوری ہو گئی اور آپ نے میری یہ مراد پوری کر دی تو میں آپ کے مزار پہ چادر چڑھاؤں گی. پھر چادر کے اندر بھی کہیں ریشم کی چادر ہے، کہیں سوتی چادر ہے، کہیں کپڑے کی چادر ہے، کہیں پھولوں کی چادر ہے. آپ دیکھو بازاروں پہ جا کر دیکھو کتنے بے شمار چادریں وہاں پہ چڑھی ہوتی ہیں، پھول کتنے ان گنت بے شمار وہاں پڑے ہوتے ہیں. گلاب کے پھولوں کی چادر کا زیادہ رواج ہے. یہ سب حرام و ناجائز کام ہے. اور یہی مزارات پر جانے والے مرد حضرات اور عورتیں آپ دیکھتے ہیں کہ وہ کس طریقے سے وہاں جا کے سجدہ کرتے ہیں، یعنی قبر کے سامنے سجدہ کرتے ہیں صاف صاف. یہ نہیں کہ بھائی جدھر منہ کر رہے ادھر مزار کے علاوہ قبلہ بھی ہے، نہیں، بعض وقت قبلے کی طرف پشت ہوتی ہے ان کی، لیکن صاحب مزار کی طرف باقاعدہ زمین پہ سجدہ ریز ہوتے ہیں. ایسے ان کی چوکٹ کو بھی چومتے ہیں، جو مین دروازہ پہلے اس کو بوسہ دیں گے، پھر اندر جائیں گے اور پھر قبر کا طواف کریں گے، جبکہ قبر کا طواف کرنا بھی ناجائز. بس روئے زمین پہ طواف اگر جائز تو بس خانہ کعبہ کا جائز، اور کسی کا طواف جائز نہیں. یعنی بطور عبادت کے گھومنا بس خانہ کعبہ کے ساتھ خاص ہے. یہ وہاں جا کر کے بھی سائے مزار کا طواف کرتے ہیں، اور طواف کے دوران دعائیں کرتے ہیں، الحمد للہ دعا اللہ تعالیٰ سے نہیں کرتے، سائے مزار سے کرتے ہیں. और फिर जनाब वो बाज रुकू भी करते हैं, बाद सजदे में पड़े पड़े अपने मन्नतें मांगते हैं। तो ये औरतें भी होती हैं मर्द भी होते हैं, ये सब मुझे भी लानत काम है, और ये सब गुनाह कबीरा और बाद इसमें खुल्लम खुल्ला शिरक वाले काम है। शिरक पर भी लानत है और ऐसे काम करने कराने वालों पर भी लानत है। और एक नहीं दो नहीं, किसी भी बुजुर्ग के बाजार पे जाके देख लो, ये सारी दुनिया में ये खुराफात पाए जाते हैं, ये रस्में पाई जाती हैं। और वहाँ जा कर के चिराग जलाना, चादर चढ़ाना और उसको सजदा करना, ये सारे काम मुझे भी लानत है, जिससे हर एक को बहुत ज़्यादा बचना चाहिए। इसके बाद उनका जो ख़ास उर्स और मेले का वक्त हो, उसमें दूसरे मुसलमान मर्दों और औरतों को भी जाने से बचना चाहिए, क्योंकि वो तो ज़ाहिर है इन खुराफात से दूर ही रहेंगे इंशाअल्लाह ताला, दूर रहते भी हैं, लेकिन कहीं ना कहीं किसी न किसी गुनाह के अंदर भी मुब्तला हो जाते हैं। जहाँ गुनाह ही गुनाह हो रहे हो तो ऐसी गुनाह की जगह में जाने से बचना ही चाहिए, एहतियात करनी चाहिए। और कुछ नहीं, और कुछ नहीं तो हम ऐसे मौके पर जाएंगे तो उनके इस इज्तिमा के अंदर हम भी ज़ाहिर शामिल समझे जाएंगे। और हदीस में आता है मन कसर सवाद कबीर फ़ो अमीन हूँ, जिसने किसी कौम के जमात को बढ़ाया अपने जाने की वजह से और उसमें इजाफा किया तो वो भी उन्हीं के हुक्म में। तो हम जाएंगे तो हमारे जाने से भी तो इजाफा होगा ना उनके मज़ारात पर, नाजायज़ काम करने वालों के और उस करने वालों के तादाद में हम भी इजाफे का बायस बनेंगे। तो इसलिए ऐसे मौके पर तो जाने नहीं चाहिए। रहा इसाले सवाब और दुआए मगफरत, तो उसके लिए कब मज़ार पे जाना कोई ज़रूरी नहीं, अपने घर से भी दुआए मगफरत इसाले सवाब किया जा सकता है, और वहाँ जा कर के दूर रह कर के भी दुआए मगफरत इसाले में ये है कि फिर भी कुछ ना कुछ तो खराबात वहाँ होती है और ये नाजायज़ काम होते हैं, लेकिन ये कि अगर आदमी इन सब से बचकर साहिब मज़ार पर के खिदमत में हाजिर हो और सुन्नत के मुताबिक उनके लिए इसाले सवाब दुआ मगफरत करे, उनके वसीले से अपने लिए बग़ैर हाथ उठाए दुआ करे, तो फिर कोई हर्ज नहीं है, गुंजाइश है। और हमारे अकाबिर के मामूलात में से है कि वो औलिया उम्मत के मज़ारात पर, सहाबा ताबीन तब ताबीन अइमा मुज्तहिदीन के मज़ारत पर बाकायदा सफ़र करके जाते रहे और उनके मज़ार पर हाजिर होकर के उनके लिए दुआए मगफरत इसाले सवाब करते रहे। हमारे इस अखीर ज़माने में शेख उलिस्लाम हज़रत मौलाना मोहम्मद तक़ी ज़ुबैर साहब दामत बरकातुहु ने अपने सफ़रनामों में इसे कुछ ज़िंदा फरमाया, जहाँ भी आप गए और वहाँ किसी सहाबी या किसी ताबी या किसी अइम्मा मुज्तहिदीन से किसी का या किसी अल्लाह के वली का मज़ार देखा सुना, तो फिर वहाँ हाजिर हुए और फिर उसको अपने सफ़रनामे में भेज कर फरमाया, ताकि बता दिए कि भाई मज़ारात पे जाना बज़ात खुद ममनू नहीं है, सिर्फ जायज़ बल्कि बेहतर है, लेकिन वहाँ जो खुराफात होती हैं, जो नाजायज़ उमूर होते हैं, कुफरी और शिरकिया काम होते हैं, उनसे बचते हुए जाना चाहिए। अल्लाह ताला हमें तमाम मौजिब लानत कामों से बचने की तौफीक अता फरमाए। एक और गुनाह अपने जिक्र फरमाया और लानत फरमाई है उस शख्स पर जो किसी औरत को उसके खामिन के खामिन से यह गुलाम को उसके आका से बहकाकर भड़काए, यह भी एक गुनाह है जो मुझे भी लानत है। बाज़ मरतबा बाज़ लोग अपनी दुश्मनी निकालने के लिए या हसद की वजह से, ज़्यादातर ये गुनाह हसद की वजह से होता है कि कोई मियाँ बीवी ऐसे आपस में मोहब्बत से रहते हैं कि वो अपनी मिसाल आप हैं, ख़ानदान में, बिरादरी में, घरों में उसकी मिसाल, जब शादी हो तो ऐसी हो। यह है मियाँ बीवी के माशाल्लाह बिल्कुल शीरो शकर हो गए, शादी से पहले एक दूसरे से कोई जानते भी नहीं थे और अब यकजान हो गए, तो बाद लोगों को इससे हसद हो जाता है। और हसद, अल्लाह बचाए किसी का भी हो उससे, उसके शर से अल्लाह हमें बचाए। तो उस हसद में आकर के बाद लोग जो हैं शोहर को बीवी के ख़िलाफ़ भड़का देते हैं और बीवी को शोहर के ख़िलाफ़ भड़का देते हैं, और वो जो आपस में उनकी मोहब्बत है उसका ख़ात्मा कर देते हैं। बाद वो तलाक तक की नौबत आ जाती है और वो घर जो खुशियों का गहवारा था अब वो ना इत्तफाकियों का, लड़ाई झगड़े का गहवारा बन जाता है। तो जो ऐसा करे उस पर भी लानत है। तो औरतें बाद मरतबा ऐसा कदम ज़्यादा उठाती हैं नासमझी की वजह से, नालायकी की वजह से। बाद मर्द भी ऐसी हरकतें कर जाते हैं, बहरहाल कोई भी करे। ऐसे बाज मालिक और उनके आका और बाज मालिक और उनके नौकर के दरमियान बड़ी उल्फत होती है, मोहब्बत होती है, ताल्लुक़ होता है और बड़े भाई भाई की तरह वो रहते हैं, तो दूसरों को इससे हसद हो जाता है। या फिर ये है कि भाई वो इनका जो कारीगर है वो बड़ा बेहतरीन माल बनाता है, बड़ा मेयारी काम जानता है, और हम एक बहुत बड़ा काम करने जा रहे हैं, वहाँ से तोड़ो। ये बहुत होता है कारोबार के अंदर कि किसी के कारीगर तोड़ लिया, किसी का मुलाजिम तोड़ लिया, और तोड़ करके उसे बहका करके मालिक के ख़िलाफ़ करके उसको अपनी दुकान पे लिया है और यहाँ उसको रख लिया, हम तो वहाँ रहता भी नहीं है। तो भाई जो किसी के लिए गड़ा खोदेगा तो खुद ही गिरेगा उसके। तो वो मालिक से गया और वो इससे गया, यानी जो कारीगर लाया था और डबल तनख्वाह पे उसको लाया था अपने यहाँ रखने के लिए, या तो कारोबार ही नहीं चला, जवाब देना पड़ गया, या फिर उससे बनती नहीं है तो वो चला गया। क्योंकि पहला वाला जो उस मालिक था वो बड़ी उसका ख्याल करता था, वो यहाँ ख्याल थोड़ी मिलेगा उसको, वो तो उसके कारीगर की बेवकूफ़ी है कि खाम खा उसको बेकाओं में आकर के उसे छोड़ करके चला गया। तो नतीजा ये कि वो कारीगर भी दर दर की ठोकरें खाता है और जलील ख़ार होता है, और जिसने ये हरकत की उसको भी फला नसीब नहीं होती। इसलिए कभी भी किसी के मुलाजिम को या किसी के मातहत आदमी को कभी भी उसके खिलाफ नहीं करना चाहिए, ये मुजीब लानत हो रहा है। ऐसी किसी औरत को उसके शोहर से कभी भी जुदा नहीं करना चाहिए, उसके दिल में उसकी नफरत नहीं डालनी चाहिए। हाँ, कोई नाजायज़ ख़िलाफ़ शरा बात हो तो वो अलग बात है, लेकिन आम तौर पर मियाँ बीवी के ताल्लुकात ख़राब करने के लिए या मालिक और ग़ुलाम के ताल्लुकात को ख़राब करने के लिए ऐसा करना, ये मुझे भी लानत गुनाह है जिससे बचना चाहिए। अल्लाह ताला हमें इन गुनाहों से और दीगर गुनाहों से हमेशा हमेशा बचने की तौफीक अता फरमाए। वाख़िर दावाना अल्लाह अल्लाहुम्मा लकल हम्द ला नुसी सनान अलैका अंत कमा अस्नैत अला नफ्सी। اللهم صل على سيدنا مولانا محمد وعلى آل سيدنا مولانا محمد وبارك وسلم. ربنا ظلمنا أنفسنا وإن لم تغفر لنا وترحمنا لنكونن من الخاسرين. ربنا ظلمنا أنفسنا وإن لم تغفر لنا وترحمنا لنكونن من الخاسرين. ربنا هب لنا من أزواجنا وذرياتنا قرة أعين واجعلنا للمتقين إماما. اللهم اغفر لنا وارحمنا وعافنا واعف عنا يا ارحم الراحمين يا رب العالمين يا حي يا قيوم يا ذا الجلال والاكرام. ہم سب کو، ہمارے اہل و عیال کو، ہمارے سارے احباب و جملہ متعلقین کو، جہاں جہاں یہ بیان سنا جائے سنایا جائے، یا اللہ ان سب کو تمام گناہوں سے، بالخصوص لعنت والے کاموں سے بچنے کی توفیق عطا فرما، اور جو گناہ اب تک ہو گئے اپنی رحمت سے یا اللہ انہیں معاف فرما، یا رب الرحمین انہیں معاف فرما، آئندہ ہمیں ان سب قسم کے گناہوں سے بچنے کی توفیق عطا فرما، دنیا اور آخرت کی ہر خیر اور ہر بھلائی عطا فرما، ہر شر ہر برائی سے پناہ عطا فرما. ربنا تقبل منا انك انت السميع العليم وتب علينا انك انت التواب الرحيم. الرحيم صلى الله تعالى على النبي الكريم محمد وعلى آله وصحبه.
www.dasquran.com